असतो मा सते गमाए।
शिक्षाको नीति, अभ्यास र प्राप्ति।
नेपाली विद्यालय विश्वविद्यालयको पाठ्यक्रम अध्ययन, पाठ्यवस्तु सिकाइ र प्राध्यापन कला,
शिक्षा क्षेत्रमा रहेका तमाम समस्याको पहिचान र समाधानको उपाय,
शैक्षिक उत्पादन, रोजगारी, नेपाली ज्ञान र परम्परा माथि रेडियो नेपालको बहस कार्यक्रम शैक्षिक बहस।
प्रत्येक मंगलबार बिहान म टेकराज अवस्थीका साथ केवल रेडियो नेपालमा कार्यक्रम शैक्षिक बहस। नमस्कार, शैक्षिक बहसको एउटा अर्को श्रृङ्खलामा सम्पूर्ण श्रोताहरूलाई हार्दिक स्वागत छ। म टेकराज अवस्थी। शैक्षिक बहस रेडियो नेपालको केन्द्रीय प्रसारण र अनलाइनमा www.radionepal.gov.np मार्फत संसारभर एकैसाथ सुन्दै हुनुहुन्छ। शैक्षिक बहसमा हामी शिक्षा क्षेत्रसँग सम्बन्धित रहेर विभिन्न विषयवस्तुमाथि छलफल, बहस र अन्तर्क्रिया गर्दै आइरहेका छौँ। आजको श्रृङ्खलामा हामी निजी विद्यालयहरूको अवस्था र निजी विद्यालयहरूको गतिविधिका विषयमा छलफल र बहस गर्नेछौँ। यिनै विषयमा छलफल र बहस गर्नका आजको हाम्रो पाहुनाका रूपमा हुनुहुन्छ निजी विद्यालयहरूको संगठन निजी तथा आवासीय विद्यालय अर्गनाइजेसन नेपाल प्याप्सनका नवनिर्वाचित अध्यक्ष डीके ढुङ्गाना। ढुङ्गानाजी, यहाँलाई रेडियो नेपालको कार्यक्रम शैक्षिक बहसमा हार्दिक स्वागत छ।
धन्यवाद।
आजका दिनमा प्याप्सनको अवस्था र स्थिति के छ?
प्याप्सन अब अहिले एकदमै संगठित ढङ्गले पालिका स्तरसम्म प्रवेश गरिसकेको छ। हामी सांगठनिक रूपमा मजबुत बन्दै गएका छौँ, किनभने अब पालिका स्तरमा नै अहिले शिक्षाका कतिपय कानुनहरू निर्माण हुने, कार्यान्वयन हुने र पालिकाले नै विद्यालय शिक्षालाई हेर्ने भएको हुनाले र हामीले पनि संघीय संरचनामा स्वरूपमा नै हाम्रो संगठनको स्वरूप बदलिसकेका छौँ। अब केही हाम्रा लिडरसिपमा रहेका चाहिँ नेतृत्वमा रहेका साथीहरूलाई प्रशिक्षण गर्ने, उहाँहरूलाई चाहिँ संगठनको मूल मर्म भावनाका विषयहरू सिकाउने, नेतृत्व विकासका कुराहरू सिकाउने लगायतका केही कुराहरू बाँकी छन्। केही सांगठनिक सानातिना कुराहरू बाँकी छन्। बाँकी चाहिँ उपस्थितिका हिसाबले अहिले हामी सबै पालिका र सबै जिल्लामा हाम्रो उपस्थिति भएको छ।
प्याप्सनमा कतिवटा विद्यालय आबद्ध छन् आजका दिनमा?
यो पटकको नवीकृत विद्यालयको संख्या 4753। हामीसँग 4753 विद्यालयले राष्ट्रिय महाधिवेशनमा सहभागी हुनको लागि आफ्नो विद्यालय नवीकरण गर्नुभयो। अब नवीकरण गर्न बाँकी विद्यालयहरू पनि हुनुहुन्छ। हाम्रा सदस्य विद्यालय कतिपय कारणले छुट्नु भएको छ। हामीले अहिले 5000 हारिमा हाम्रो सदस्य संख्या हेरिरहेका छौँ।
स्थापना कालदेखि आजका दिनसम्म आइपुग्दा यो यात्रा अलिकति सम्झौँ न, अलिकति विगतलाई सम्झौँ, कस्तो रह्यो यात्रा?
अब सुरुवाती दिनमा हाम्रा अग्रजहरू जति बेला नेपालमा बहुदलीय व्यवस्था स्थापना भयो र सबै संघ संस्थाहरू अथवा खास गरी एकल एकल ढङ्गले चलिरहेका पेसा व्यवसायका क्षेत्रका मान्छेहरूले एकीकृत हुने, आफ्ना विषयहरू एक ठाउँमा ल्याउने, आफ्ना समस्याहरू चाहिँ पहिचान गर्ने र सम्बन्धित निकायसँग छलफल गर्ने विषय महसुस गरिसकेपछि 2047 यो प्याप्सन स्थापना भयो। सुरुवाती दिनमा असाध्यै थोरै सर म्याडमहरू यसमा लागेर यसको निर्माण गर्नुभयो। यो बिस्तारै बढ्दै 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 जाँदाखेरि यसले आकार ग्रहण गर्दै गयो। द्वन्द्वकालको बेलामा यसले खेलेको भूमिका निकै अविस्मरणीय छ, किनभने निजी विद्यालयहरूमाथि एक प्रकारको त्यतिखेर चाहिँ नि आक्रमण थियो। विद्यालयहरू अत्यन्त कठिन अवस्थामा थिए। तात्कालीन नेतृत्वले विद्यालयहरूको संरक्षण गर्न खेलेको भूमिका एकदमै ताजा छ, सबैले स्मरण गर्नुभएको छ। विभिन्न कालखण्डमा लिडरसिपले आरोह अवरोह खेप्दै आउँदाखेरि भूकम्प जस्तो एकदमै त्रासदीपूर्ण अवस्था पनि हेर्यौँ। त्यो बेलामा पनि निजी विद्यालय र तत् बेलाको लिडरसिपले खेलेको भूमिका अब सबैका माझ जगजाहेर छ। हामीले कति महत्त्वपूर्ण भूमिका खेल्यौँ, हामीले एउटा आम नागरिकका लागि चाहिँ हामीले कुन प्रकारको सहयोग मदत गर्यौँ भन्ने कुरा जगजाहेरै छ। त्यसपछि आएर शैक्षिक उन्नयनका निम्ति निरन्तर क्रियाशील रहेको यो संगठनले कोभिडका बेलामा शैक्षिक सत्र कायम राख्न, विद्यार्थीहरूको सिकाइ निरन्तरताका निम्ति र यो क्षेत्रलाई बचाइराख्नका निम्ति समग्र शिक्षा क्षेत्रको विषयमा यसले जुन ढङ्गले सोच्यो, जुन ढङ्गले भूमिका खेल्यो, अब यो वास्तवमै अब इतिहासले भोलि मूल्याङ्कन गर्ने विषय हो। हामी के भन्छौँ भने अब एउटा हाम्रो पास्ट चाहिने, प्राउड पास्ट भनौँ न, हामीले एउटा गर्व गर्न लायकै हाम्रो विगत छ भने अब सुन्दर भविष्य हामीले निर्माण गर्ने हो। अबको नेतृत्वले यो सेक्टरको समृद्धि, शुद्धिकरण, यो सेक्टरलाई चाहिँ स्थायित्व स्थापित गर्ने, राज्यले पनि यसलाई चाहिँ नि पूर्ण रूपमा समर्थन गरेर चाहिँ अगाडि बढ्ने किसिमको अब आउने दिन हामीले निर्माण गर्नुपर्नेछ। त्यसकारणले हामी यो संगठनमा आबद्ध समग्र साथीहरूलाई हामी उत्प्रेरित गर्न चाहन्छौँ, किनभने हाम्रो अत्यन्त सुन्दर भविष्य छ, हामीले एउटा गौरव गर्न लायकको विगत बिताएका छौँ। त्यसकारणले यो संगठन लागेका सबै साथीहरू चाहिँ वास्तवमा शिक्षाको अभियन्ता हुनुहुन्छ, शिक्षाको विकासका निम्ति उहाँहरूले आफ्नो जीवनको महत्वपूर्ण समय खर्चिनु भएको छ, म यसरी सम्झिन चाहन्छु।
15 अधिवेशनबाट तपाईँ प्याप्सनको अध्यक्षको रूपमा निर्वाचित हुनुभएको छ, यो अधिवेशनले फगत तपाईँलाई नेतृत्व चयन गर्ने काम मात्रै गर्यो कि नीति निर्माण या रणनीतिका विषयमा पनि छलफल गर्यो?
होइन, यसले थुप्रै गरेको विषयमा यसले आफ्नो धारणा दृष्टिकोण निर्माण गरेको छ। हामी केही दिनभित्रमै अब हामी एउटा प्रेस मिट गरेर हाम्रो महाधिवेशनले पारित गरेका विषयहरू सार्वजनिक गर्नेछौँ। नेतृत्व चयन मात्रै होइन, हामीले अब प्याप्सनले लिने नीति रणनीतिका विषयहरू पनि व्यापक रूपमा छलफल भएको छ र बदलिँदो परिस्थितिमा अब प्याप्सन कसरी अगाडि बढ्नु पर्छ भन्ने विषय पनि हाम्रो 15 राष्ट्रिय महाधिवेशनको नाराले नै तय गरेको छ। हामीले भनेका छौँ सिप संस्कार र प्रविधि सहितको शिक्षा, दक्ष जनशक्ति आजको आवश्यकता। त्यसो भएको हुनाले अब हाम्रो शिक्षामा सिप जोडिन्छ, हाम्रो शिक्षामा संस्कार जोडिन्छ, हाम्रो शिक्षामा प्रविधि जोडिन्छ र त्यसको नेतृत्व हामीले गर्छौँ। यसको मतलब के हो भने हामीले कक्षा कोठाको सुधारको कुरा अब हामीले गर्छौँ। कक्षा कोठाको सुधार भनेको शिक्षकहरूको वृत्ति विकास, उहाँहरूको चाहिँ स्किल डेभलप गर्ने, उहाँहरूलाई चाहिँ हामीले इम्पावर गर्ने, होइन त्यहाँभित्र पढ्ने विद्यार्थीलाई उसका इच्छा चाहना अनुसारका विषयवस्तुहरू पस्किने किसिमको र अहिलेको नवीनतम जुन सोच छ शिक्षामा, हामीले एउटा प्रोग्रेसिभ पेडागोजी जुन भन्छौँ अहिले, एउटा गतिशील प्रगतिशील ढङ्गको नवीनतम खास गरी विद्यार्थीहरूलाई गरिखानी बनाउने शिक्षाको जुन परिकल्पना भइरहेको छ तर्फ काम गर्न अब हाम्रो समिति त्यसतर्फ काम गर्न हाम्रो समितिले म्यान्डेट पनि पाएको छ र हाम्रो समिति त्यसतर्फ काम पनि गर्छ। म यो यहाँलाई अनुरोध गर्न चाहन्छु।
कोरोना महामारीको यो विगतको जुन स्थिति रह्यो त्यसका कारणले निजी विद्यालयहरू संकटमा छन्, केही निजी विद्यालयहरू बन्द हुने अवस्थामा आए भन्ने गरेको सुनिन्छ। तपाईँको नेतृत्व आइसकेपछि तपाईँको नेतृत्वको कार्य समितिले उनीहरूका निम्ति केही अर्थ राख्छ?
राख्छ, धेरै नै महत्त्वपूर्ण अर्थ राख्छ, किनभने हामीले के भन्यौँ भने विद्यार्थी संख्या घटेर ससानो अवस्थामा पुगेका विद्यालयहरूलाई हामीले एक आपसमा गाभ्न, मर्ज गर्न र ती मर्ज भएका विद्यालयहरूको आर्थिक सहजीकरणका लागि हामीले विभाग नै बनाएर विद्यालय विकास, विद्यालयको स्तरोन्नति र उनीहरूलाई आवश्यक पर्ने कर्जा सरलीकरण गर्नका निम्ति हामीले केन्द्रीय हाम्रो उपाध्यक्षको नेतृत्वमा चाहिँ एउटा विभाग नै बनाउँछ। हाम्रा थुप्रै विभागहरू बन्छन्, त्यो विभाग मध्ये एउटा यो विभाग बन्छ जसले चाहिँ विद्यालयहरूले आर्थिक रूपमा चाहिँ पछि परेर अथवा आर्थिक कारणले मात्रै विद्यालयको चाहिँ एउटा रुग्णतामा पुग्नु पर्ने अथवा बन्द हुनुपर्ने परिस्थिति अवसिर्जना हुँदैन, त्यसका लागि हामी काम गर्छौँ। विद्यालयले लिने नीतिले पनि उसको भविष्य निर्धारण गर्छ, कस्तो शिक्षा दिने, उपभोक्ताको चाहिँ के माग छ, समुदाय के भन्छ, आफूले कुन ढङ्गले काम गरिरहेको छ भन्ने कुरा त स्वाभाविक रूपमा विद्यालयले स्वयंले बुझ्न जरुरी छ। तर हामी के हो भने प्राविधिक हिसाबले उहाँलाई आवश्यक पर्ने जनशक्ति, उहाँलाई चाहिँ व्यवस्थापन गर्नका लागि चाहिँ नि अघि मैले भने दुई चारवटा विद्यालय चाहिँ मर्ज गरेर एउटा राम्रो विद्यालय बनाउने, त्यहाँभित्र सबैले अवसर खोज्ने, विभिन्न ढङ्गले काम गर्ने वातावरण चाहिँ केन्द्रले निर्माण गर्छ।
संगठित हुने कुरा एउटा हो, निजी विद्यालय जो अलि दूरदराजमा रहेका विद्यालयहरू छन् तिनीहरू एक ठाउँमा हुनै पर्छ, त्यसकारणले संगठित हुने कुरा एउटा हो, तर प्याप्सनको नेतृत्वले या प्याप्सनको समितिले चाहिँ सहर केन्द्रित बढी हितकारी भयो भन्ने एक प्रकारको आरोप तपाईँहरूमाथि लागेको पनि छ, यो आरोप सत्य हो या यो आरोप लागेको तपाईँहरूलाई जानकारी छ कि छैन?
होइन, अब साथीहरू हाम्रो केन्द्रीय नेटमा जोडिनु नै भएको छ, अहिले स्वाभाविक रूपमा कोभिडको कारणले हामी विद्यालयसम्म पुग्न सकेनौँ, जिल्ला कतिपय जिल्लामा हामी पुग्न सकेनौँ, पहिला हामी जिल्ला पुगेर पालिकासम्म पुगेर पनि त्यहाँका चाहिँ विभिन्न परिस्थितिहरू अध्ययन गर्ने, उहाँहरूलाई चाहिँ आवश्यक परेको चाहिँ सहयोग मद्दत गर्ने निर्देशन दिने काम गर्थ्यौँ। अब फेरि त्यो हुन्छ, कोभिडको अहिले संक्रमण दर एकदमै शून्यमा झरिसकेको, अब लगभग शून्य प्राय हुँदै गएको अवस्था छ भनौँ, अत्यन्त झिनो संख्यामा अहिले कोभिड देखिएको छ, हामी सतर्कताका साथ अब जिल्ला भ्रमण गर्छौँ र हाम्रो उद्देश्य के हो भने अहिले विद्यालय चाहिँ प्याप्सन चाहिँ अब विद्यालयसम्म भन्ने हाम्रो अहिलेको लक्ष्य छ, कुनै न कुनै तरिकाले प्याप्सन विद्यालयसम्म पुगोस्, शिक्षाको उन्नयनको लागि काम गरोस्, गुणस्तरीय वृद्धिको लागि काम गरोस्, त्यहाँको ह्युमन रिसोर्स डेभलपमेन्टमा काम गरोस्, अभिभावक शिक्षक विद्यार्थी सबैका माझमा चाहिने प्याप्सन एउटा चाहिने हितकारी संस्था हो यो, त्यसकारणले त्यो म्यासेज बोकेर पुगोस् भन्ने ठाउँमा छौँ। त्यसकारणले दूर दराजका साथीहरू पनि अब निराश नहुनुहोला, उत्साहित रहनुहोला, हामी चाहिँ तपाईँहरूका समस्या सम्बोधन गर्नका निम्ति तपाईँको विद्यालयसम्मै पुग्ने हामीले एउटा चाहिँ लक्ष्य बनाएका छौँ र त्यो सम्भव गर्छौँ। हामी
विद्यालयका समस्या, विद्यालयका मुद्दा र मागलाई सम्बोधन गर्ने एउटा कुरा छ, अब शैक्षिक मुद्दामा चाहिँ प्याप्सन कसरी अगाडि बढ्छ, शैक्षिक मुद्दाहरूलाई कसरी अगाडि बढाउँछ, कसरी सँगसँगै लगेर जान्छ?
अब अहिले अहिले अहिलेको मूल मुद्दा नै शैक्षिक मुद्दा हो, हामीले जहिले पनि नीतिमा धेरै छलफल गऱ्यौँ। अब नीतिका विभेदका विषयहरू छन्, नीतिले हामीलाई अप्ठ्यारो पारेको विषय पनि छ, त्यो एउटा पार्ट हो, त्यो एउटा सानो समितिले त्यसमा काम गर्छ। अब यो समितिको एउटा मुख्य मुद्दा भनेको शैक्षिक उन्नयनको कुरा नै हो, शैक्षिक मुद्दा नै हो। शिक्षामा धेरै ठुलो परिवर्तन भइसक्यो, विश्व बजारमा हामीले हेऱ्यौँ भने विभिन्न देशहरूले गरेका अभ्यासहरू निकै प्रशंसनीय र निकै लोभलाग्दो छन्। ती विषय हामी कसरी चाहिँ हाम्रो मुलुकमा भित्र्याउन सक्छौँ भन्ने विषय पनि छ। हामीले जतिसुकै ठुला कुरा गरे पनि हाम्रो मूल मुद्दा भनेको कक्षा कोठामा पढ्ने एउटा विद्यार्थीले अपेक्षा गरेको विषय हामीले दिन सक्छौँ कि सक्दैनौँ, हामीले कक्षा कोठाको सुधार गर्न सक्छौँ कि सक्दैनौँ, कक्षा कोठामा पढिरहेको विद्यार्थीको आवश्यकता चाहना उसको इच्छालाई पुरा गर्न सक्छौँ कि सक्दैनौँ, उसलाई समयानुकूल विकास गर्न सक्छौँ कि सक्दैनौँ, उसलाई विश्व बजारमा प्रतिस्पर्धी बनाउन सक्छौँ कि सक्दैनौँ भन्ने कुरा भएको हुनाले अब हामीले शिक्षकको तालिम, विद्यालयका लिडरहरूलाई तालिम दिने, उहाँहरूलाई चाहिँ अब नयाँ ट्रेनमा जुन अहिले संसार हिँडिरहेको छ त्यतातर्फ, नयाँ पेडागोजीको चाहिँ विकास भइरहेको छ त्यतातर्फ प्रेरित गर्नका निम्ति हामीले काम गर्नुपर्छ। त्यस कारणले राम्रो शिक्षा नीति, पाठ्यक्रममा सुधार, कक्षा कोठा भनेको त पाठ्यक्रमसँग जोडिन्छ, पाठ्यक्रम भनेको मूल बाटो होइन, मूल बाटो नै ठिक भएन भने खाल्डा खुल्डी वाला उकालो ओह्रालो त्यसलाई अलिक स्मुथ ढङ्गले जाने किसिमको भएन भने गन्तव्यमा पुग्न ढिला हुन्छ। त्यस कारणले मूल बाटो राम्रो बनाउने, करिकुलम राम्रो बनाउने, करिकुलम पछाडि त्यसका सिलेबसहरू, त्यसले चाहिँ डेलिभर गर्ने चाहिँ सब्जेक्टहरू, कन्टेन्टहरू हामीले कसरी लिएर जाने भन्ने कुराको बारेमा वृहत छलफल गर्ने, अब शैक्षिक बहस गर्ने। हामीले अहिलेसम्म चाहिँ विभिन्न किसिमका बहसहरू गऱ्यौँ, शिक्षाको बहस धेरै कम भएको छ, पेपरमा धेरै कुराहरू सीमित भए, कक्षा कोठामा धेरै कुरा पुगेनन्। आज हामी सामुदायिक या निजीको कुरा गर्छौँ, म त समग्र देशको शिक्षाको कुरा गर्न रुचाउँछु। समग्र शिक्षाको विकासका निम्ति ककसले साझेदारी गर्ने भन्ने इस्यु आउँछ, कहीँ सरकारले काम गर्ने हो, कहीँ निजी क्षेत्रले काम गर्ने हो। निजी क्षेत्र सरकारलाई शिक्षाको मामलामा सहयोग गर्न तत्पर छ, सरकारले पनि सहयोग लिन पर्यो। निजी क्षेत्र भनेको संसारभरि हुने हो, नेपालमा पनि हुन्छ। सरकारले चाहिने निजी बिनाको परिकल्पना गर्न पनि सक्दैन। सरकारको अर्थतन्त्रको मूल चाहिँ नीति हेर्नु हो भने तीन खम्बे अर्थनीति भनेको छ, त्यो निजी पब्लिक र कोअपरेटिभ छ। त्यस कारणले त्यो प्राइभेट पब्लिक कोअपरेटिभ भने चाहिँ हामी त परि नै हाल्यौँ। त्यस कारण त्यसको मूल प्रभाव भन्दा बाहिर अहिले राष्ट्रको चाहिँ नि अर्थनीति पनि छैन, यसको पोलिटिक्स पनि छैन। हामीले हाम्रा विद्यालय पनि यो इकोनोमिक्स र पोलिटिक्सको थट्सबाट हेर्दाखेरि हामी त्यो त्यसको पेरिफेरी भन्दा बाहिर छैनौँ। त्यो भएको हुनाले चाहिँ नि अब यो विषयलाई चाहिँ नि हामीले गम्भीरतापूर्वक लिएर अगाडि बढ्यौँ भने, सोच्यौँ भने, यसलाई कानुन लान सक्यौँ भने, र हामीले रूपान्तरणको कुरा सोच्यौँ र शिक्षामा नयाँपनको कुरा सोच्यौँ भने धेरै कुरा सम्भव छ। धेरै मुद्दालाई अब हामीले फरक ढङ्गले बहसका रूपमा ल्याउनु पर्छ, हामी त्यसको तयारी गर्छौँ। अब
सरकारवाला निकाय र समुदायले तपाईँहरूलाई हेर्ने दृष्टिकोण, तपाईँहरूलाई हेर्ने नजर कस्तो छ आजका दिनमा?
होइन, हिजो असाध्यै नेगेटिभ ढङ्गले पनि व्याख्या गरियो, त्यो नेगेटिभ व्याख्याको परिणाम तपाईँ हेर्नुहोस्। प्रति वर्ष अहिले तपाईँ नेपाल सरकारसँग नो अब्जेक्सन लेटर लिएर विदेश पढ्न जाने विद्यार्थीहरूको शाखामा गएर हेर्नु भने हजारौँ विद्यार्थी विदेश गइराख्या। त्यो भनेको हामीलाई समुदायमा भ्रम फैलाएर गरिएको नेगेटिभ प्रचारबाजीको परिणाम हो। हामीलाई चाहिँ सम्बन्धन अथवा स्वीकृति विषय पढाउनलाई नदिएको परिणति हो। हामीलाई चाहिँ रुकावट गर्ने, विदेश जानलाई चाहिँ सजिलो गर्ने खुब त्यो सरकारी चाहिँ नि कतिपय चाहिँ नीतिका कारणले हो। तपाईँ मेडिकल इन्जिनियरिङ एजुकेसनमा हेर्नुहोस्, आज हाम्रा देशका कक्षा कोठा खाली छन्। सरकारले यहाँ चाहिँ नीतिले, म सरकार पनि भन्दिनँ, नीतिले, त्यो जसले नीति बनाएको त्यो नीतिले हामीलाई बाँध्ने र बाहिर जानलाई छुटुने खास किसिमको छ। यहाँ नर्सिङका चाहिँ प्राविधिक शिक्षालयहरू बन्द हुने, एउटा नर्सिङ कलेजले आफ्नै हस्पिटल बनाउनु पर्छ भनेर भन्ने, हस्पिटलसँग सहकार्य गरेर चाहिँ त्यो एउटा चाहिँ क्षेत्रको हस्पिटललाई ठुलो बनाउने, त्यसमा चाहिँ दसवटा नर्सिङ कलेजले विद्यार्थी प्र्याक्टिस गर्न लाने भन्ने कुरा चाहिँ नसोच्ने, एउटा नर्सिङ कलेजको एउटै चाहिँ हस्पिटल हुनुपर्छ भनेर सोच्ने, अनि ती 250 भन्दा बढी चाहिँ ती खालका कलेजहरू बन्द हुने, अनि ती विद्यार्थी विदेश पढ्न जानेलाई, हेर्नुहोस् हाम्रो नीति। त्यस कारणले यी कुराहरूमा चाहिँ हामीहरू परिवर्तन गरेर जानुपर्छ। हामीले अब अलि हामीले नीतिमा पनि, सोचमा पनि, हामीले हाम्रो दृष्टिकोणमा पनि चाहिँ परिवर्तन ल्याउन जरुरी छ। त्यसले चाहिँ हामीलाई बल्ल एउटा सही दिशामा लान्छ भनेर
क्याप्सनमा आबद्ध रहेका देशभरिका विद्यालयहरूलाई या विद्यालयमा पढ्ने विद्यार्थी र अभिभावकहरूलाई भन्नुपर्ने कुराहरू केही छन्?
निजी क्षेत्र भनेको जहिले पनि गतिशील हुन्छ, उसले नयाँ नयाँ कुरा पस्किने हो, त्यस कारणले ऊ जीवन्त रहन्छ। यसका लागि विद्यालयहरू तयार हुनुपर्छ, म नयाँ चिज पस्किन्छु भनेर, अभिभावकले पनि मैले नयाँ चिज पाउँछु भनेर आउने हो। यी सबै कार्यहरूलाई एकदमै सफल गर्नका लागि संस्थागत विकासको सोच जरुरी छ। अब विद्यालयहरूले एउटाले एकजनाले मात्रै दायित्व र जिम्मेवारी लिने होइन कि, हामीले संयुक्तमा सोच राख्नुपर्छ। अभिभावकको पनि उत्तिकै दायित्व जिम्मेवारी छ, शिक्षकको कर्मचारीको पनि त्यतिकै छ। त्यहाँ अध्ययनरत विद्यार्थीले पनि आफ्नो विद्यालयको समुन्नतिका लागि उसले खोजेको देश पाउनका लागि उसको पनि भविष्य सुनिश्चित हुनका लागि पनि उसले काम गर्नुपर्छ। सञ्चालकहरूले पनि सामूहिकतामा सोच्न जरुरी छ। अब मैले एक्लै यो भार उठाउन सक्दिनँ, संसारभरिको परिवर्तित स्वरूपलाई हेर्ने हो भने अब व्यक्ति स्वयं एक्लै व्यक्तिले धेरै कुरा गर्न सक्दैन, टिममा काम गर्ने हो। टिम भनेको त्यो शिक्षकहरूको हुनसक्छ, कर्मचारीको हुनसक्छ, होइन उपल्लो तहमा काम गर्ने चाहिँ माथिल्लो चाहिँ एउटा कर्मचारीहरूको चाहिँ अथवा म्यानेजमेन्टको टिम हुनसक्छ। यो कुरालाई हामी सोचौँ, यो विषय हामी सोच्यौँ भने संस्थागत स्वरूपमा बदलिन्छौँ र प्याप्सनबाट वास्तवमा यहाँहरूले जे अपेक्षा गर्नुभएको छ अथवा हामीले जे कुरा भनिरहेका छौँ त्यो कुरा चाहिँ नि परिणाममा आउँछ। संस्थागत सोच र संस्थागत विकासलाई अगाडि लिएर हामी सबै गयौँ भने हामी गन्तव्यमा पुग्छौँ।
समय उपलब्ध गराइदिनु भयो, समय र संवादका निम्ति रेडियो नेपाल कार्यक्रम शैक्षिक बहसको तर्फबाट यहाँलाई हार्दिक धन्यवाद।
यहाँलाई र रेडियो नेपाल परिवारलाई पनि म धन्यवाद दिन चाहन्छु। धेरै धेरै धन्यवाद हाम्रो विचार राख्ने अवसर दिनुभएकोमा।
यतिन्जेलसम्म हामीसँग सम्पर्कमा हुनुहुन्थ्यो निजी तथा आवासीय विद्यालय अर्गनाइजेसन नेपाल प्याप्सनका अध्यक्ष डीके ढुङ्गाना। आजलाई कार्यक्रम शैक्षिक बहस यतिन्जेलसम्म। कार्यक्रमलाई सल्लाह र संयोजन गरिदिनु भएकोमा डाक्टर नवराज लम्सालाई हार्दिक धन्यवाद भन्दै म कार्यक्रम सञ्चालक टेकराज अवस्थी पनि बिदा हुन्छु। सुन्दै गर्नुहोला रेडियो नेपाल, नमस्कार। शिक्षाको नीति, अभ्यास र प्राप्ति।
नेपाली विद्यालय विश्वविद्यालयको पाठ्यक्रम अध्ययन, पाठ्यवस्तु सिकाइ र प्राध्यापन कला।
शिक्षा क्षेत्रमा रहेका तमाम समस्याको पहिचान र समाधानको उपाय।
शैक्षिक उत्पादन, रोजगारी, नेपाली ज्ञान र परम्परा माथि रेडियो नेपालको बहस, कार्यक्रम शैक्षिक बहस।
प्रत्येक मंगलबार बिहान म टेकराज अवस्थीका साथ केवल रेडियो नेपालमा कार्यक्रम शैक्षिक बहस।